Adam dedi. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين ہر دین میں اخلاق کو ایک ایسا مقام اور مرتبہ حاصل ہے، وہ دین کی روح ہے، اور اخلاق کے لحاظ سے جو یہ تصور پایا جاتا ہے کہ دین ایک الگ بات ہے اور اخلاق ایک الگ چیز ہے، اور بے دینوں میں بھی اعلیٰ اخلاق ملتے ہیں، اس اشتباہ کو پہلے دور کرنے کی ضرورت ہے۔ اخلاق تو انسانی تعلقات کے عمدہ اور بہتر اور گہری قدروں پر مبنی ہونے کو کہتے ہیں۔ اور صرف انسانی تعلقات کے ساتھ ہی اخلاق کا واسطہ نہیں بلکہ بعض دوسری چیزوں سے بھی، مثلا جانوروں سے تعلقات کے معاملے میں بھی اخلاق کو ایک اہم کردار ادا کرنا پڑتا ہے. پھر تمام دوسری چیزوں کے ساتھ بھی اخلاق کا ایک تعلق ہے، خواہ وہ بے جان بھی ہوں. تو اخلاق کی تعریف کو جتنا آپ وسیع تر کرتے چلے جائیں گے اتنا ہی اخلاق کا دائرہ بھی بڑھتا چلا جائے گا. مگر سوال یہ ہے کہ مذہبی خلق اور غیر مذہبی خلق میں کیا فرق ہے، اور اسلام جب اخلاق کی طرف ہمیں بلاتا ہے تو اس سے کیا مراد ہے. حضرت صلی اللہ علیہ وآلہ وسلم نے جب اخلاق کی بات فرمائی تو اسے عین دین ہی سمجھا ہے، بلکہ دین کا بہترین حصہ قرار دیا ہے. چنانچہ ابی الدرداء سے روایت ہے کہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، ما من شائن فی المیزان اثقل من حسن الخلق. ابو داود کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم یہ فرماتے تھے کہ خدا کے تول میں کوئی چیز اچھے اخلاق سے زیادہ وزن نہیں رکھتی. یعنی اللہ تعالیٰ نے جو میزان مقرر کر رکھے ہیں جن میں بندوں کا حساب کیا جائے گا، ان میں سب سے زیادہ وزنی چیز اچھے اخلاق ہوں گے. تو دین کا ماحصل اخلاق ہیں، اور اعلیٰ اخلاق سے دین کا فیصلہ ہوگا کہ کسی کا دین کیسا ہے. اس کی روشنی میں ایک بات تو قطعی طور پر ثابت ہوئی کہ اخلاق کو دین سے الگ نہیں کیا جا سکتا، بلکہ اخلاق دین کا پیمانہ بنتے ہیں. خدا کے نزدیک کسی کے دین کے سچا ہونے یا اچھا ہونے کی علامت اس کے اخلاق ہوں گے. اگر اخلاق برے ہوں گے تو اس کا دین برا ہے، یا وہ دین کے معاملے میں برا ہے. چنانچہ حضرت صلی اللہ علیہ وآلہ وسلم نے اپنے متعلق فرمایا، بوست و علا خلق ہے. پوری حدیث مجھے اس وقت یاد نہیں، علی مکارم الاخلاق کا لفظ تھے باقی، جو جس کی طرف میں توجہ دلانا چاہتا تھا کہ میں مکارم اخلاق پر مبوس کیا گیا ہوں. اب یہ بہت ہی گہری حدیث ہے، اور اس کا مطلب یہ ہے کہ میری باست وہاں ہوئی ہے جہاں اخلاق اپنے انتہا کو پہنچتے ہیں. وہاں سے میں مضمون کو بڑھا کر آگے لے کے جاتا ہوں. اس کا مطلب یہ نہیں ہے کہ میں اعلیٰ اخلاق کے ساتھ پیدا کیا گیا ہوں. بوست و اعلیٰ مکارم الاخلاق کا مطلب یہ ہے کہ جہاں اعلیٰ خلق اپنے انتہا کو پہنچے وہاں میرا قدم تھا، اور وہاں سے میں نے پھر معاملے کو آگے بڑھایا ہے. یہ مفہوم قرآن کریم کی اس آیت کی تائید میں ہے، یا قرآن کریم کی آیت اس کی اس پر روشنی ڈالتی ہے، ہدل للمتقین. یہ کتاب اور صاحب کتاب بھی لازمًا اس میں داخل ہو جاتا ہے، متقیوں کو ہدایت دینے والی ہے. تو حضرت صلی اللہ علیہ وآلہ وسلم کا جو یہ ارشاد ہے کہ میں مکارم الاخلاق پر فائز فرمایا گیا ہوں، یا وہاں سے میری بعثت شروع ہوئی ہے، اس نے اس مسئلے کو حل کر دیا جو دین اور دنیا کے اخلاق کے درمیان فاصلہ دکھائی دیتا تھا. امر واقعہ یہ ہے کہ دنیا کے خلق اگر کامل ہوں اور اچھے ہوں تو لازماً ان کے نتیجے میں مذہب پیدا ہوتا ہے، اور مذہب اعلیٰ خلق کے لیے کی بنیاد پر ہی قائم ہوتا ہے، اس کے بغیر نہیں ہو سکتا. یہ بہت اہم اور گہرا مسئلہ ہے کہ سچا خلق وہ ہے جس کے نتیجے میں مذہب پیدا ہو، اور کوئی مذہب سچا نہیں جس کی بنیاد اعلیٰ اخلاق پر نہ ہو. حضرت صلی اللہ علیہ وآلہ وسلم کی زندگی کے حالات تو ہمیں معلوم ہیں، بہت کثرت کے ساتھ روایات میں آپ کی نبوت سے پہلے کے اخلاق بھی محفوظ کر دیے گئے ہیں. لیکن دیگر انبیاء جن کے حالات ہمیں معلوم نہیں، جس حد تک بھی معلوم ہے وہ یہی پتہ دیتے ہیں کہ تمام انبیاء کی بنیاد اخلاق پر تھی، اور اخلاق پہلے تھے، مذہب بعد میں آیا ہے، اور کبھی یہ نہیں دیکھا گیا کہ ایک بدخلق انسان کو مذہب نے بااخلاق بنایا ہو اور اس طرح وہ اس سلسلے میں نبی بن گیا ہو. کسی بدخلق کو خدا نے نبوت کے لیے نہیں چنا. تو جو دنیا کے اخلاق دکھائی دیتے ہیں ان میں اگر سچائی ہو تو وہ مذہب کی طرف لے جانے والے ہیں، مذہب کے علاوہ اپنی ذات میں کوئی مستقل حیثیت نہیں رکھتے، بلکہ وہی خلق جب ترقی کرتے ہیں تو مذہب پر منتج ہوتے ہیں. اور یہ وہ فلسفہ ہے جو در حقیقت خدا تعالیٰ کی ہستی کے ثبوت کے طور پر بھی استعمال ہوتا ہے. لینن جیسا شخص جو دہریہ تھا، خدا کی ہستی کا قائل نہیں تھا، اس نقطے کو بہرحال وہ سمجھ چکا تھا کہ اگر ہم نے اخلاق کو قبول کر لیا تو لازماً ہم خدا کی طرف مائل ہو جائیں گے. چنانچہ بہت لمبا عرصہ اس کا اختلاف رہا اپنے بعد اور یعنی کمیونسٹ رہنماؤں سے، اور اس پر اس نے کتاب بھی لکھی اور لمبے مضامین بھی درج کیے. اس کا مفس یہ تھا، لڑائی اس بات پر تھی کہ کمیونسٹ لیڈرشپ میں بعض لوگ یہ کہتے تھے کہ اخلاق کے بغیر ہمارا گزارا نہیں ہے، اس لیے ہمارا نظام ناکام ہو جائے گا اگر ہم نے اخلاق کو ترک کر دیا، تو ہمیں ضرور اخلاق کی طرف واپس لوٹنا ہے. اور لینن کہتا تھا کہ اگر تم نے یہ بات تسلیم کر لی تو تم خدا کی طرف لوٹو گے، اس خدا کی طرف لوٹو گے جس کو تم بھی خیر بات کہہ آئے ہو اور میں بھی کہہ آیا ہوں، جس خدا سے مارکس نے ہمارا تعلق ہمیشہ کے لیے منقطع کر دیا تھا. تو یہ کیوں نہیں کہتے کہ تم مذہبی ہو گئے ہو؟ یہ کیوں نہیں کہتے کہ ہم مذہبیت سے مذہب کی طرف لوٹ رہے ہیں؟ نہ وہ یہ کہنا چاہتا تھا، نہ اس میں یہ ضرورت تھی. یعنی اس کا مد مقابل بوگنرڈوف بہت مشہور روسی لیڈر تھا، اس کا ساتھی بھی تھا، وہ یہ تو نہیں کہتا تھا، مگر اس کے بغیر اپنی بات پوری کرنا چاہتا تھا. اس کی بات میں گہری سچائی تھی کہ کوئی بھی دنیا کا نظام اخلاق کے بغیر چل نہیں سکتا، خواہ وہ مذہبی نظام ہو یا اللہ غیر مذہبی نظام ہو. اور لینن کی بات بھی سچی تھی کہ یہ ناممکن ہے کہ اخلاق حقیقی ہوں اور وہ خدا کی طرف لے جائیں، کیونکہ اخلاق کا منبع خدا ہے، اور اخلاق خدا سے پھوٹتے ہیں اور خدا ہی کی طرف لے جاتے ہیں. یہ تفصیلی بحث تو اس وقت موقع نہیں ہے، اس میں میں پڑھ کے وجہ بتاؤں کہ کیوں لینن سچا تھا، کیوں اخلاق لازماً خدا کی طرف لے جاتے ہیں. مگر آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے اس ارشاد کی روشنی میں جو میں نے آپ کے سامنے رکھا ہے، یہ حقیقت تو خوب کھل جاتی ہے کہ اخلاق اگر سچے ہوں تو وہ ضرور خدا کی طرف لے کے جاتے ہیں، اور خدا والوں کا قدم اعلیٰ اخلاق پر ہوتا ہے، وہاں سے ان کی بلندی کا سفر شروع ہوتا ہے. جہاں دنیا کا سفر ختم ہو جاتا ہے وہاں سے وہ دوسرا قدم اٹھاتے ہیں جو آسمان کی بلندیوں کی طرف ان کو لے جاتا ہے. تو دنیاوی خلق بھی اچھے ہو سکتے ہیں، مگر اگر وہ ڈیڈ ہوں، یعنی ان کے اندر زندگی نہ ہو اور مزید نشو و نما پانے کی صلاحیت نہ رکھتے ہوں، تو وہ مردہ چیزیں ہیں، اخلاق کی نقالی ہے مگر اخلاق نہیں کہلا سکتے. اور ایسے اخلاق جو نقالی ہوں، جن میں گہری روح نہ ہو، وہ ہمیشہ آزمائش کے زلزلوں پر آ کر منہدم ہو جایا کرتے ہیں، ان کی کوئی حیثیت نہیں رہتی. اس لیے بھی ضروری ہے کہ اخلاق کی اگر حفاظت کرنی ہے تو خدا سے تعلق جوڑو. خدا کے تعلق کے بغیر وہ اخلاق جو سرسری ہیں، دیکھنے میں اچھے بھی دکھائی دیں، تو ان میں زندہ رہنے کی صلاحیت نہیں ہوتی. اور جب بھی دنیا میں لڑائی جنگیں ہوئی ہیں اور عظیم ابتلاء آئے ہیں، یہ بات بار بار کھل کر ثابت ہوئی ہے کہ وہ لوگ جن کی اخلاق کی بنیاد خدا تعالیٰ کے ہستی پر ایمان پر تھی ان کے اخلاق کو کبھی ٹھوکر نہیں لگی. سخت سے سخت آزمائشوں میں مبتلا کیے گئے مگر ان کے اخلاق اپنے حال پر قائم رہے اور زلزلے ان کو منہدم نہ کر سکے, گرا نہیں سکے. لیکن وہ قومیں جو بہت ہی اعلیٰ اخلاق پر فائز دکھائی دیتی رہی ہیں, جب بھی ابتلاء آئے ہیں اور زلازل آئے ہیں تو ان کے اخلاق اس طرح منہدم ہو گئے کہ ان کی کوئی حیثیت ہی نہیں تھی. جنگ عظیم کا حال آپ پر بہت روشن ہے. آج بھی کبھی کبھی ان مظالم کی داستانیں دہرائی جاتی ہیں, بعض وہ ڈاکیومنٹریز پیش کی جاتی ہیں جن سے پتہ چلتا ہے کہ جنگ عظیم کے دوران مغربی قوموں نے خود دوسری مغربی قوموں پر کیسے کیسے مظالم توڑے ہیں. ایسے خوفناک نقشے دکھائے جاتے ہیں کہ ان کے تصور سے بھی رونگٹے کھڑے ہو جاتے ہیں, اور وہ دراصل دہریت کی پیداوار ہے. وہ اخلاق جو دہریت کے ارد گرد ملمے کے طور پر ہوں ان کی قطن کوئی حیثیت نہیں ہوتی, بلکہ جب وہ ملمہ اترتا ہے تو اندر سے ایک خوفناک بھیڑیا یا اس سے بھی زیادہ ظالم جانور نکلتا ہے باہر, اور وہ پنجے باہر نکالتا ہے تو پتہ چلتا ہے کہ یہ محض ایک دکھاوا تھا, ورنہ در حقیقت اندر کچھ بھی نہیں تھا. تو آن حضرت صلی اللہ علیہ وآلہ وسلم جن اخلاق پر فائز ہوئے ہیں وہ زندہ اخلاق تھے, یقینی تھے, اور اسی وجہ سے آپ کو نبوت پر سرفراز فرمایا گیا. اور پہلے انبیاء بھی اخلاق ہی کے رستے سے نبوت پر فائز ہوئے, مگر وہ سب اخلاق جن پر وہ فائز تھے ان سب کو مکارم الاخلاق نہیں کہا جا سکتا تھا. آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا قدم جن اخلاق پر پڑا ہے ان میں سے ہر ایک چوٹی تھا. کوئی بھی ایسا خلق نہیں ہے جو اپنے دائرے میں چوٹی کا خلق نہ ہو. وہاں سے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی نبوت کا سفر شروع ہوتا ہے. بس آپ جب فرماتے ہیں کہ اثقل من حسن الخلق, کہ خدا کی میزان میں حسن خلق سے بہتر اور کوئی وزندار چیز نہیں, تو یہاں کسی ایسے خلق کا ذکر نہیں جو مذہب سے الگ خلق ہو, بلکہ حقیقت میں مذہب ہی کی تعریف کی گئی ہے. مذہب اعلیٰ اخلاق سے پھوٹتا ہے اور اعلیٰ اخلاق کو مزید سیکل کرتا چلا جاتا ہے, یہاں تک کہ خدا سے بندے کا تعلق کراتا ہے, اور کسی خدا تعالیٰ کا کسی اپنے ایسے بندے سے تعلق قائم نہیں ہو سکتا جو بدخلق ہو. اس لیے روزمرہ کی زندگی میں جو لوگ یہ کہہ دیتے ہیں یہ ہے تو بڑا نیک مگر بڑا بد اخلاق ہے, یہ بالکل جھوٹی بات ہے. یا وہ بد اخلاق نہیں ہے یا وہ نیک نہیں ہے, کیونکہ نیکی کے ساتھ بدخلقی چل ہی نہیں سکتے. نیکی کا وسیع دائرہ اخلاق کے تمام دائرے پر حاوی ہوتا ہے, اور بدخلقی اور نیکی کے اندر ایک تضاد پایا جاتا ہے جو اکٹھے نہیں رہ سکتے. بعض لوگ کہتے ہیں جی نمازیں تو بہت پڑھتا ہے لیکن یہ باتیں بھی ہیں, تو جو باتیں ہیں ان باتوں میں نمازوں کی نفی ہو گئی ہے. بس محض ظاہری دین پر عمل کرنا کافی نہیں جب تک کہ جس حصے پر عمل ہو رہا ہے اس حصے کے اخلاق بھی سیکل نہ ہو جائیں. دین کے مختلف حصے ہیں اور ہر حصے کا کسی نہ کسی انسانی خلق سے ضرور تعلق ہے. اگر کلیتاً کوئی 100% حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی پیروی نہیں کر سکتا تو کم سے کم اس راز کو سمجھ لے کہ اگر وہ سچا ہے اپنے خلق میں تو اتنا حصہ اس کا دین کا اور زیادہ روشن ہو جانا چاہیے, اور اگر وہ دین میں سچا ہے تو یہ ناممکن ہے کہ اس کے دین کے سائے تلے بدخلقی پنپ رہی ہو. اس لیے جہاں جہاں بدخلقی ہے وہاں بے دینی کی علامت ہے. وہاں اگر دہریت کی نہیں تو خدا پر ایمان میں نقص کی علامت ہے. بس اس طرح ہر انسان اپنی ذات کا تعارف خود حاصل کر سکتا ہے, کتنا بدخلق ہے اور کتنا دیندار ہے, किसी और हवाले की जरूरत नहीं, खुद इंसान अपनी ذات में खोकर मुख्तलिफ मौकों पर अपने रद्द अमल को देखे, छोटी सी बात के ऊपर बाज़ दफ़ा इतने हंगामे खड़े कर दिए जाते हैं कि उसके नतीजे में बाज़ दफ़ा ख़ानदान टूट जाते हैं, बाज़ दफ़ा और बहुत बड़ी बड़ी मुसीबतें टूट पड़ती हैं। लेकिन वो छोटी सी बात एक शख्स की अना का मसला होता है। वो कहता है, ये होता कौन है मेरे सामने ये कहने वाला। और ये अना जो है ये ऐसी धोखे वाली चीज़ है कि बाज़ दफ़ा बाज़ लड़ाइयाँ इस बात पर हुई हैं कि उसने मुझे झूठा कह दिया। ये कौन होता है मुझे झूठा कहने वाला, मैं कहाँ से झूठा हो गया। और एक दफ़ा मैंने शायद पहले भी जिक्र किया था या नहीं, एक साहब जिनको मैं जानता था कि बेहद झूठे हैं, उनका किसी से मुकदमा हुआ और उन्होंने मेरी तरफ हवाला भेजा वो, और ख़ुलासा ये था कि देखिए उसने मुझे झूठा कहा है और आप जानते हैं कि मैं झूठा नहीं हूँ। अब मैं उसको क्या जवाब देता, जो जिसके झूठ मशहूर था सब जानते थे कि वो झूठा है। मालूम होता है कि अनानियत इतना धोखा दे देती है इंसान को कि खुद अपने आप से भी गाफिल हो जाता है, और जो अपने से गाफिल हुआ वो दुनिया जहान से गाफिल हो जाता है। और अमरे वाकया ये है कि जो अल्लाह से गाफिल ना हो वो अपने आप से गाफिल हो ही नहीं सकता। यही मज़मून है जो कुरान करीम ने हमें समझाया है, या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह वलतंज़ुर नफ़्सुम मा क़द्दमत ग़द वत्तक़ुल्लाह इन्नल्लाह ख़बीरुम बिमा तअमलून वला तकूनू कल्लज़ीन नसुल्लाह फ़अंसाहुम अन्फुसहुम। देखो उन लोगों की तरह ना हो जाना जिन्होंने खुदा को भुला दिया। फ़अंसाहुम अन्फुसहुम, तो उसका लाजमी नतीजा ये निकला कि अल्लाह ने उनको अपने आप को भुला दिया। अब अपने आप को कौन भूला करता है सवाए उस पागल के जिसको होश ही न रहे। तो यहाँ अपने आप को भुलाने का मतलब यह है कि वो अपने हाल से बेखबर हो जाते हैं, उनको अपने नकायस का इल्म ही नहीं रहता और वो गफलत की हालत में ज़िंदगी बसर करते हैं। अपनी ज़ात से ज़्यादा करीब और इंसान किसके हो सकता है, मगर अपनी ज़ात में रहते हुए अपनी ज़ात से बेखबर रहते हैं और को पता नहीं हम मैं कौन हूँ और मैं क्या हो रहा हूँ। तो ये बहुत बड़ी मुसीबत है। और ये याद रखें कि अल्लाह से सब खुल का ताल्लुक है, जो खुदा के शऊर में रहता है वो अपने शऊर में भी रहता है, जो खुदा को भुला देता है खुदा का शऊर उसके दिल से उठ जाता है उससे अपने नफ्स का भी शोर उठ जाता है। तो खुल्क का भी यही हिसाब है, तमाम वो खुल्क जो अल्लाह के ताल्लुक से पैदा होते हैं वो दुनिया के ताल्लुकात पर भी उसी तरह आला दर्जे पर असरअंदाज होते हैं जैसे अल्लाह के ताल्लुक किसी बंदे पर असरअंदाज होता है। आप अपना ताल्लुक खुदा से दुरुस्त करें तो इसका नाम भी एक खुल्क है। और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने जो मकारिमुल अख़लाक पर कदम रख कर सफ़र शुरू किया है, तो मुराद ये है कि वो लम्हा जब खुदा पर ज़ाहिर हुआ और वादे तौर पर अपनी तरफ आने की हदायत की है, उससे पहले भी आप अख़लाक में कामिल थे, लेकिन वो एक सरिश्त की सफाई थी, एक फितरत की नफासत थी जिसको खुदा ताला खुल्क का नाम देता है, लेकिन बेहतरीन थी, ऐसी रोशन थी कि अल्लाह ताला फरमाता है अगर आसमान से शोले नूर ना भी गिरता तब भी वो ऐसा पाक सरचश्मा था अखलाक का कि आज खुद भड़क उठने के लिए तैयार था। मगर जो बाकी सफर है वो फिर खुदा के हवाले से खुदा से ताल्लुकात उस्तवार करने का सफर है। और खुल्क आखिरी मकसद खुदा से ताल्लुक दुरुस्त करना है। दुनिया के ताल्लुकात खुल्क का मकसद नहीं है। खुल्क इसलिए पैदा किया जाता है कि खुदा से ताल्लुक कायम हो, और जब खुदा से ताल्लुक कायम हो जाए तो आज जितना आला खुल्क होगा उतना ताल्लुक का मेयार बढ़ता चला जाएगा। यह नुक्ता भी बहुत ही अहम और महज फलसफियाना नुक्ता नहीं बल्कि रोज़मर्रा की ज़िंदगी संवारने के लिए इसका समझना बेइंतहा ज़रूरी है। بعض دفعہ کروڈ لوگ ہوتے ہیں، موٹی عقل والے، موٹی باتیں کرنے والے، ان میں نیک بھی ہوتے ہیں. یہ فتویٰ بار سے بیٹھا نہیں لگایا جا سکتا کہ وہ چونکہ کروڈ ہے، اس کی بات میں سلیقہ نہیں، سختی ہے، کرختگی ہے، اس لیے وہ ضرور بد ہوگا. کیونکہ بعض دفعہ اس کے ان عادات میں اس کا کوئی دخل نہیں ہوتا، بچپن سے ایسے ماحول میں پلا ہے، ایسے حالات اس کو میسر آئے ہیں کہ بدخلقی کے طور پر نہیں بلکہ عادت مستمرہ کے طور پر، ایک جاری عادت کے طور پر اس نے بعض رنگ ڈھنگ سیکھ لیے ہیں. اس لیے ضروری نہیں کہ اسے بدخلق کہا جائے، مگر کہا جائے یا نہ کہا جائے یہ ہے بدخلقی، مگر ایسی بدخلقی نہیں جس میں اس کے ارادے کا دخل ہے. اس لیے ایسے لوگ بھی نیک ہوتے ہیں. کئی ایسے لوگ مجھے یاد ہیں، بچپن میں بھی ہم نے دیکھے، بعد میں بھی نظر آئے کہ روزمرہ کی باتوں میں، سلیقے میں بڑے وہ کروڈ کہتے ہیں، جس کو کیا اردو میں کہیں گے اس کو، یعنی کرختگی پائی جاتی ہے ان کے مزاج طریق میں، طریقے باتیں کرنے کے طریقے میں، اظہار میں بھی کرختگی پائی جاتی ہے. لیکن جس طرح ان کی زندگی دوسرے میدانوں میں اپنے عمل دکھاتی ہے، صاف پتہ چلتا ہے کہ نیک لوگ ہیں اور ان کی نیکی کا انکار نہیں ہو سکتا. ایسے حضرت مسیح علیہ الصلوۃ والسلام کے صحابہ میں سے بھی بعض تھے. بچپن سے ان کی پرورش ایسی ہوئی ہے، یعنی غیر ماحول سے آئے ہیں جہاں وہ گلیوں میں جس طرح رف اینڈ ٹف کے ساتھ مقابلے ہوتے ہیں، اس طرح ان کی زندگیاں گزری اور طبیعت میں ایک دبدبا اور جوش اور سختی سی پیدا ہو گئی. نیکی نے اس کو بہت نرم کیا، مگر ایک حد تک. وہاں ایک سختی کی جو ان کی حد جہاں شروع ہوتی تھی، وہاں نیکی اس کو اس حد کو توڑ نہیں سکی. وہ اپنی جگہ قائم رہتی تھی، نیکی کے دائرے میں بھی وہ قائم رہتی تھی. جو ہمارے ایک بزرگ ہوا کرتے تھے، وہی صحابی تھے، ان کے دماغ میں یہ تھا کہ نماز سے آگے جو گزرے گا صف کے آگے سے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے منع فرمایا ہے، اس لیے اس کے نتیجے میں کچھ ہونا چاہیے. اب دیکھیں، اخلاق کے نتیجے میں، اخلاق کے معیار بدلنے سے نیکی کی تعریفیں بھی کتنی بدلتی جاتی ہیں. ایک آدمی با اخلاق ہے اور اس کے اندر نرمی پائی جاتی ہے، اس کی نماز کے سامنے سے کوئی آدمی گزرے گا تو وہ اس کے لیے استغفار کرے گا، دعا کرے گا، اللہ معافی دے اس کو. اور ایک یہ تھے، یہ دو قدم آگے بڑھ کے اس زور سے دھتر مارتے تھے، اور تھے مضبوط آدمی، کہ وہ لڑکنیاں کھاتا جا کے دور جا کے پڑتا تھا. اور بعض بچے بیچارے تو حیران رہ جاتے تھے کہ یہ بلا آئی کہاں سے ہے، بے دھیانے اپنے خیال میں جا رہے ہیں، یہ نہیں پتا کہ وہ نماز پڑھ رہے ہیں جن کا اخلاق کا معیار یہ ہے، اور وہ ان کو دھکا دے کے جا کے پڑھتے تھے. پھر دیکھے اچھا یہ فلاں صاحب ہیں جو نماز پڑھ رہے تھے. تو کافی شہرت ہوئی تھی، لوگ ڈر کے گزرا کرتے تھے. مگر یہ نہیں میں کہہ رہا کہ چونکہ وہ اس معاملے میں بدخلق تھے اس لیے وہ بے دین بھی تھے، نعوذ باللہ من ذالک. ان کی ساری زندگی تقویٰ کے ساتھ گزری، نیک، مسیح الشام کے صحابہ میں شمار. لیکن جب اخلاق کرخت ہوں تو خدا سے تعلق میں بھی ایک حد قائم ہو جاتی ہے، اس سے آگے نہیں بڑھ سکتا. لیکن جتنے اخلاق اعلیٰ ہوں، اللہ کا تعلق بھی اتنا ہی اعلیٰ ہوتا چلا جاتا ہے. بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے جو تمام انبیاء سے بڑھ کر خدا کا قرب حاصل کیا ہے، تو اس کا راز اس بات میں ہے کہ آپ کو مکارم الاخلاق پر فائز کیا گیا تھا. آپ پہلے ہی اتنے اعلیٰ اخلاق کے مالک تھے کہ جو سفر وہاں سے شروع کیا ہے، اس کے بعد کسی اور کے مقابلے کا سوال ہی نہیں رہتا تھا. لیڈ لے گئے ہیں بہت زیادہ، اور پھر خدا کے ہر تعلق میں اپنے خلق کو استعمال کیا ہے. اب تعلق کے معاملے میں آپ روزمرہ انسانی تعلقات کے دائرے میں غور کر کے دیکھیں، وہ شخص جو اعلیٰ خلق رکھتا ہے وہ رفتہ رفتہ دلوں کو جیتتا چلا جاتا ہے. اس سے جب آپ بات کرتے ہیں، کوئی معاملہ کرتے ہیں، کبھی غلطی بھی کرتے ہیں، تو اکثر اس کا رد عمل ایسا ہوتا ہے کہ اس کے نتیجے میں ایک بدخلق انسان بھی سوچنے پر مجبور ہو جاتا ہے और बार दफा ज्यादती करने वाला भी अगर उसमें कोई जिंदगी की रमक बाकी हो वो ज्यादती छोड़कर उस जैसा बनने की कोशिश करता है जो उसका अखलाक के लिहाज से मोहसिन और मुअल्लिम हो। तो अल्लाह ताला से जब इंसान अपनी इबादतों में या रोज़मर्रा के मामलात में एक ताल्लुक कायम करता है तो ये फैसला कि वो ताल्लुक कहाँ तक उसको ले जाएगा ये उस शख्स के अपने खुल्क पर मुनहसर होता है। जितना आला खुल्क का इंसान होगा उतना ही उसका सफ़र ज़्यादा बुलंदी की तरफ ज़्यादा आला मकाम और मरातिब की तरफ उसको ले जाएगा। और इसी मज़मून को हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने यूं भी बयान फरमाया कि अना इंदा ज़न्न अब्दी बी, कि अल्लाह ने मुझे इत्तला दी है कि मैं अपने बंदे के अपने मुतल्लिक ज़न के मुताबिक हो जाता हूँ। वो मुझे जैसा गुमान करता है और उस गुमान के मुताबिक सलूक करता है ये इसमें शामिल है, मैं उसी तरह उसके लिए होता चला जाता हूँ। तो एक शख्स का अखलाक का दायरा छोटा हो तो खुदा की ज़ात लामुतनाही है, उसके बर्तन में खुदा उतना ही आएगा जितना उसके अखलाक का दायरा है और ज़र्फ के मुताबिक खुदा ढलेगा। बस अना इंदा ज़न्न अब्दी बी का मतलब यह है कि मैं हर शख्स के ज़र्फ के मुताबिक अपने आप को ढालता हूँ, इसलिए अगर तुम चाहते हो कि मेरे से ज़्यादा फ़ायदा उठाओ तो अपने ज़रूफ़ बड़े करो, क्योंकि फिर मैं अगर पूरा तुम्हारे अंदर पूरा तो आ ही नहीं सकता मगर तुम्हें बाकियों के मुकाबले पर कम दिखाई दिया अपने अंदर तो तुम्हारे बर्तन का कसूर है मेरा कसूर नहीं। ये जो ज़र्फ़ का मज़मून है यही है जो हज़रत मूसा अलैहिस्सलाम के और हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुकात आपके जो एक दूसरे के मुकाबले पर जो हैसियत थी उसको ज़ाहिर करने के लिए कुरान करीम ने इस्तेमाल फरमाया है। मूसा ने कहा है खुदा मुझे दिखा अपना चेहरा, अल्लाह ने कहा तुझे ज़र्फ़ नहीं है, हालांकि मूसा पर भी तो खुदा ज़ाहिर हुआ था। वो क्या बात थी कि जब बुलाया कि आ मेरे पास और वो आग में से एक आवाज़ आई रोशनी निकली तो वो अगर रोयत नहीं थी तो क्या चीज़ थी। तो एक तरफ ये बात है दूसरी तरफ इनकार हो रहा है कि नहीं तू मुझे नहीं देख सकता। उससे मुराद सिर्फ ये थी कि वो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम पर जलवागर होने वाले खुदा को देखना चाहते थे और अल्लाह ने फरमाया कि तुझ में ये ताकत नहीं है। उसके लिए उतना बड़ा दिल उतना बड़ा हौसला उतनी बड़ी वसत चाहिए। और इस पहलू से खुदा जब आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम पर ज़ाहिर हुआ है तो आपके मकारम अखलाक के से जो सफ़र शुरू हुआ है उसके नतीजे में आपकी कल्बी और रूहानी वसतों के मुताबिक नाजिल हुआ है। बस रोज़मर्रा की ज़िंदगी में भी ये तूर वाले वाक़ियात तो नहीं पेश आते मगर कहानी वही है, अज़ल से यही कहानी है, दर्जा बदर्जा दोहराई जाती है, कहीं थोड़ी कहीं ज़्यादा। बस अपने अखलाक की फ़िक्र करें, अगर आप बदखुल्क हों तो क्या ये दुरुस्त नहीं कि दुनिया भी आपको छोड़कर अलग हो जाती है, अपने बच्चे भी जुदा हो जाते हैं, बीवियां वावेले करती हुई तलाकों की दरख्वास्तें देने लगते हैं। तो जिस शख्स का ये हाल हो उसका ये गुमान कि मैं बहुत नेक हूं और अल्लाह मुझसे मोहब्बत करता है जहालत के सिवा कुछ भी नहीं, जिसकी बीवी बच्चे मुतनफर हो जाए, जिसका माहौल उससे भागे, हमसाए पनाह मांगे और वो इस ख्याल में जिंदगी गुजार दे कि मैं खुदा का प्यारा हूं और मैं नमाजें पढ़ लेता हूं और मेरे लिए बहुत काफ़ी है, ये बिल्कुल झूठ है, जहालत की ज़िंदगी है। बस अपने अखलाक की हिफाजत करें वरना आप दुनिया में ना घर में कामयाब हो सकते हैं ना वतन में कामयाब हो सकते हैं। और सारी दुनिया को अपनी मोहब्बत में गिरफ्तार करके जो आपने उनकी इसलाह करनी है उसकी बातें महज ख्वाब की बातें हैं, एक दीवाने की बढ़ है इससे ज़्यादा उसकी कोई हैसियत नहीं। तो जितना मैं अखलाक पर जोर दे रहा हूँ उसके कुछ नेक नतायज भी निकल रहे हैं लेकिन बाज़ ऐसे ज़िद्दी हैं जो अपनी ज़िद पर उसी तरह कायम है। असल में जब ये आवाज़ उन तक पहुँचती है तो चूंकि वो खुदा को भुला बैठे हैं इसलिए अपने नफ्स को भी भुला चुके होते हैं वो समझते हैं किसी और की बात हो रही है, और ये एक ऐसा गहरा नफ्सियाती नुक्ता है जो हमेशा कार फरमा होता है, और जहां भी होता है लोग अपने हाल से अंधे ही रहते हैं। बाद लोग अपना अपना एक मकाम समझ रहे होते हैं, वो उससे हटकर सोच भी नहीं सकते। एक दफा हजरत खलीफतुल मसीह अव्वल रज़ी अल्लाह ताला अन्हो ने किसी से कोई बात करनी थी और मजलिस लगी हुई थी, तो आपने फरमाया कि कुछ लोग मुझे कुछ बात करनी है प्राइवेट, या मुझे याद नहीं कि क्या उधर उस वक्त पेश फरमाया था आपने, मगर ये बात खुल कर सामने ले आए कि बेहतर है कि जो लोग बैठे हुए हैं बेवजह वो उठकर चले जाएं। तो एक आध आदमी उठा है, बाकी सब बैठे रहे। फिर आपने दोबारा खोल कर बात की तो फिर एक दो आदमी उठकर चले गए और बाकी फिर बैठे रहे। तो दो तीन दफ़ा इस्ता हुआ, तो आखिर हज़रत खलीफतुल मसीह अव्वल ने फरमाया कि अवामुन नास तो चले गए हैं, अब चौधरी भी चले जाएं। मुराद ये थी कि जो अपने आप को बड़ा समझते हैं वो आम हुक्म से अपने आप को मुस्तस्ना समझने लगते हैं, और चौधरी से मुराद जमींदार चौधरी नहीं बल्कि चौधरीयत का, चौधराहट का एक तसव्वुर है कि मैं आमत और नास नहीं, मैं बड़ा हूँ। तो ये बयान फरमाया, और वाकया ये है कि जो शख्स अपने आप को अंदरूनी तौर पर बड़ा समझ रहा हो उसको पता ही नहीं लगता कि मुझसे कोई मुखातब हो रहा है। तो जब मैं ये खुतबात देता रहा हूँ तो बहुत से ऐसे लोग हैं जो अपने आप को आला अखलाक पर पहले ही फायर समझ रहे हैं और समझते हैं कि ये हमारे मुतलिक नहीं किसी और के मुतलिक बातें हो रही हैं। ये जो कहा है कि बदखुल्की घर ना करो, तो ज़रूर मेरी बीवी की बात हो रही है, मेरी बात नहीं हो रही, और शायद वो पहले से ही बढ़कर बीवी पे सख्ती कर रहे हों कि खुतबा नहीं सुना तुमने, अभी भी तुम उसी तरह बदतमीजी से बात कर रही हो। तो हर इंसान अपनी बदतमीजी के लिए भी कुछ ऐसे हजरे तामीर कर लेता है जिनमें कला बंद होकर बैठ जाता है, और बैरूनी बातें उस पर असरअंदाज ही नहीं होती। हर इंसान अपने आप को नहीं देख सकता, तो लोगों की नज़र के आईने से ही देखने की कोशिश करे। एक शख्स जिससे सोसाइटी तंग आई हो, ये कैसे हो सकता है उसको पता ना लगे कि मेरे खिलाफ बातें हो रही हैं, लेकिन होती हैं। तो वो कहता है लोग देखो साहब मेरे पीछे पड़ गए, बस लोगों को आदत है उठकर मेरे खिलाफ बातें शुरू कर देते हैं। हालांकि वाकया यह है कि उसमें कुछ हकीकत होती है, दुनिया यूं ही किसी के पीछे नहीं पड़ा करती, बल्कि कुछ बदखुल्कियाँ ज़ाहिर होती हैं जिसके नतीजे में रफ्ता रफ्ता सोसाइटी दूर होने लगती है। तो अपनी फिक्र करो, अपने अखलाक की निगरानी करो, और अगर अपनी आँख से दिखाई नहीं दे रहा तो माशरे की आँख से देखने की कोशिश करो कि तुम क्या हो। गालिब ने एक मौके पर इस मज़मून को यूँ बयान किया, सख्ती से ही कलाम में लेकिन न इस कदर कि जिससे बात उसने शिकायत जरूर की, कि सख्ती से ही लेकिन ये तो नहीं कि जिससे भी बात करो वो शिकायत करे, और जो शिकायत करे तुम उसके पीछे पड़ जाओ कि देखो ये भी एक उसी तरह का हो गया, मुझ मासूम पर ये भी बरसने लग गया। तो जब सब दुनिया बातें करती है तो उसे नकारा खुदा भी कहा जाता है, यानी अल्लाह की आवाज़ होती है, लोगों की ज़ुबानों से बुलंद होती है। बस वो लोग जिनको साथ मुआशरा ऐसा सलूक कर रहा है कि मालूम होता है कि वो लोग बदखुल्क हैं, उनको तस्लीम कर लेना चाहिए, अपनी आदतें बदलनी चाहिए, और वो करना चाहिए जिसको कुरान करीम दावत अल्लाह के लिए एक कामयाब गुर के तौर पर पेश फरमाता है। फैज़ल लज़ी बैना का व बैना हु अदावत हो कान्ना हु वली हमीन। फरमाया दो किस्म के सफर हैं, यहां तो एक सफर का जिक्र किया है। एक सफर वो है जो मैं बयान कर चुका हूं कि दोस्त है वो भी दुश्मन बनते चले जाते हैं, करीबी साथ छोड़ देते हैं, बेटियां खत लिखती हैं बाप के अजाब से बचने के लिए दुआ की खातिर, और एक सफ़र वो है जो कुरान करीम दावत अल्लाह का सफ़र बयान करता है। फरमाता है फैज़ल लज़ी बैना का व बैना हु अदावत। इस सफ़र में तुम्हारी सिफात ऐसी होनी चाहिए कि वो जो तुम्हारी जान का दुश्मन हो रफ्ता रफ्ता तुम्हारे हुस्न खुल्क से मुतासर होकर वो तुम पर अपनी जान निछावर करने वाला दोस्त बन जाए। ये सिफात तुम में हो तो तुम कामयाब दाई लल्ला बन सकते हो, वरना नहीं बन सकते। तो दावत लल्ला का कितना गहरा राज खुदा तआला ने हमें समझा दिया, और ये राज आला अखलाक के बगैर समझ आ ही नहीं सकता, और ये वो सफर है जो आला अखलाक के बगैर तय हो ही नहीं सकता। बस आप अपने खुल्क को इस तरह ढालें, और ये बात अगर भूल भी जाएं कि आप पहले क्या थे, तो कम से कम आइंदा के लिए ये वाज़े मकसद अपने पेश नज़र रखें कि आपने दोस्तों को दुश्मन नहीं बनाना। हर ऐसे मौके से एतराज़ करना है जहां दोस्त दुश्मन बन जाते हों, और उसके बरक्स हर ऐसा काम करना है जिससे दुश्मन दोस्त बनता हो। अल्लाह फरमाता है अगर ऐसा करोगे तो फिर तुम कामयाब हो। तो ये मजमून दावत अल्लाह का है, मन आसनो कौल मन दाला वामिल सालेहन, यहां से बात शुरू हुई है। उससे बेहतर कहने बात कहने वाला और कौन हो सकता है जो अल्लाह की तरफ बुलाए लेकिन खुद हुस्ने अमल से अपने कौल की सच्चाई को जाहिर कर दे। ऐसे नेक अमाल वाला हो कि अगर वो खुदा की तरफ बुलाए तो उसके उसकी बात में उसके अमल की वजह से हुस्न पैदा हो, कोई तजाद ना हो। ये मजमून बयान करते हुए आखिर इस बात पर पहुंचाया कि ये वो लोग हैं जो दुश्मन को भी जानिसार दोस्त में तब्दील करते चले जाते हैं, और ये सिफात महज जहाद के दौरान सामने नहीं आती या उस वक्त नहीं बना करती। पहले रोजमर्रा अपने घर में ये तखलीक पाती हैं, घर में परवरिश पाती हैं, वहां बढ़ती हैं और नुमाया एक तर्ज इख्तियार कर लेती हैं। फिर जब ऐसा शख्स मैदान जहाद में निकलता है तो लाजमन वही होता है जिसका कुरान करीम में जिक्र फरमाया है। मगर को कहे कि घर पे तो मेरा ये सलूक होगा कि दोस्तों को दुश्मन बनाऊंगा, मोहल्ले में तो ये सलूक होगा कि जो खैर ख्वाह थे वो बदख्वाह होते चले जाएं, लेकिन जब मैं खुदा की खातर निकलूंगा तो फिर मैं ये तवक्को रखूंगा कि दुश्मन भी मिजान साथ दोस्त बन जाए। ये जहालत की बातें हैं, महज फर्जी किस्से हैं, कोई भी हकीकत नहीं। जहाद के लिए कुरान करीम ने तैयारी का भी हुक्म दिया है, ये नहीं फरमाया कि अचानक जहाद शुरू कर दो। फरमाया जहाद की तैयारी रखो और हर वक्त तैयारी रखो। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने तो एक मौके पर फरमाया कि जो शख्स जहाद की खातर घोड़े पालता है और उनका ख्याल रखता है तो उसके पेशानी की सफेद, ऐसे घोड़े की पेशानी की सफेदी में उसके लिए बरकतें रख दी जाती हैं। तो तैयारी जो है वो जहाद से कबल जरूरी है, और ये वो तैयारी है जो आपको घर पे करनी होगी। अगर नहीं की तो फिर ये ख्याल कर लेना कि जब आप दुश्मनों को तबलीग करेंगे तो वो मोहब्बत का सलूक करेंगे या जानिसार हो जाएंगे। ये फर्जी बातें, कुछ भी इसमें हकीकत नहीं। अमलन आपकी बका के लिए जरूरी है, क्योंकि दावत लल्ला सबसे कड़वा काम है और सबसे खतरनाक, इसलिए कि खुदा के नाम पर खुदा की वजह से खुदा के दुश्मन आपके दुश्मन बन जाते हैं, और जो खुदा के दुश्मन दुश्मन हो उनके अंदर कोई हया सलीका कुछ भी नहीं रहता बाकी। उनकी दुश्मनी का आगाज इस बात से होता है कि उन्हें खुद ही खुदा पे पूरा यकीन नहीं होता, वो दुनियादार हो चुके होते हैं, खुदा की बातें पसंद ही नहीं करते, और बाज़ दफ़ा खुदा के नाम पर खुदा की मुखालफत कर रहे होते हैं। तो ऐसे लोगों से आपको रहम की तो कोई तवक्को नहीं हो सकती। ऐसे लोगों के सामने आना और इनसे टक्कर लेना बहुत खतरनाक बात है, मगर अल्लाह ने उसका हमें सलीका सिखा दिया, और वो ये सिखा दिया कि अपने अखलाक को तरक्की दो, ऐसे आला अखलाक के हामिल बन जाओ कि जिनके नतीजे में दुश्मन जरूर दोस्त बन जाया करते हैं। और ये होता है रोजमर्रा की जिंदगी में, हमने देखा है कि आला खुल्क वाला बिल आखिर जरूर कामयाब होता है, और उसके मोहब्बत करने वाले, उसके ताल्लुक रखने वालों का दायरा दिन ब दिन बढ़ता चला जाता है। تو تبلیغ کے لیے یہ اعلیٰ خلق سے مزین ہونا انتہائی ضروری ہے, اور قیامت کے دن جو وزن کیا جائے گا خلق کا وہ یہ مراد ہے. تم میں جس حد تک محمد رسول اللہ کے اخلاق کی خوشبو پائی جائے گی, اس کی ادائیں تمہارے اندر پائی جائیں گی, اتنا ہی تمہارا پلڑا بھاری ہوگا. بس روزمرہ اپنے ماحول میں, اپنے گھروں میں, اپنے تعلقات میں, ہمسایوں سے تعلقات میں, تمام بنی نوع انسان سے تعلقات میں اپنے اخلاق کو بہتر بنائیں, اور اس کے لیے محنت کرنی پڑتی ہے, بہت باریک نظر سے دیکھنا پڑتا ہے, کیونکہ اپنی بدخلقی انسان کو خود نظر نہیں آتی. سب سے بڑی مصیبت یہ ہے. لیکن اگر باشعور ہو اور اللہ کو یاد کرنے والا ہو تو پھر اپنا نفس نہیں بھلا سکتا انسان, پھر خدا کی آنکھ سے دیکھنے لگتا ہے. چنانچہ حضرت صلی اللہ علیہ وآلہ وسلم نے متقی کی تعریف ہی یہ فرمائی ہے. اللہ تعالیٰ فرماتا ہے, اتقوا فراسۃ المؤمن فإنه یری بنور اللہ. متقی کی فراست سے ڈرو, کیونکہ وہ اللہ کے نور سے دیکھتا ہے. بس جس کا خلق اسے خدا کے قریب کر دیتا ہے اور خدا کے خلق کو اپنا لیتا ہے, اس کے اندر خدا کے نور سے دیکھنے کی صفت بھی پیدا ہوتی ہے, اور اس نور سے پھر کوئی اندھیرا باقی نہیں رہتا جو اس سے بھاگ سکتا, جو اس کی موجودگی میں قائم رہے. اپنے نفس کے اندھیرے بھی روشن ہو جاتے ہیں. بس کسی نے اگر اپنے نفس کی بصیرت حاصل کرنی ہے تو لازم ہے کہ اللہ کے نور سے دیکھنے کی عادت ڈالے, اور اللہ کے نور کا ایک یہ مطلب بھی ہے کہ انصاف کی نظر پیدا کرے. انصاف کا سر چشمہ خدا ہے. خدا کا نور بدصورت کو بدصورت دکھاتا ہے اور خوبصورت کو خوبصورت دکھاتا ہے, اور یہ ایک انصاف کی بنیادی تعریف ہے کہ جیسی کوئی چیز ہے ویسا ہی دکھائے اس کو. تو اللہ کے نور سے دیکھنے کا ایک یہ بھی مطلب ہے کہ وہ اپنی خواہشات کے مطابق تصور نہیں باندھا کرتے, اور اپنے تعلقات کے نتیجے میں وہ لوگوں کے ساتھ لوگوں کے حلیے نہیں بگاڑتے, یا تصور میں ان کو زیادہ حسین نہیں بنا دیتے. وہ لوگ جو خدا کے نور کے بغیر دیکھتے ہیں, بعض دفعہ ان کے محبوب ان کو ایسے خوبصورت دکھائی دیتے ہیں کہ کوئی خرابی کا شائبہ تو کوئی میں دکھائی نہیں دیتا, اور بعض لوگ جو ان کے دشمن ہوں ان کو ایسے بدصورت دکھائی دیتے ہیں کہ حسن کا کوئی اشارہ تک ان میں نہیں پایا جاتا. یہ وہ لوگ ہیں جو خدا کے نور سے نہیں دیکھتے, کیونکہ خدا کے نور کا تقاضا یہ ہے کہ انصاف کی نظر سے دیکھیں, جو چیز جیسی ہے ویسی دکھائیں. اب یہ جو سورج ہے یہ بھی تو خدا کا نور ہے. اب دیکھیں سورج ہر چیز کو اپنی اصلیت میں دکھاتا ہے. جو چیز جو گڑا ہے اس کو گڑا دکھائے گا, جو پہاڑی ہے اس کو پہاڑی دکھائے گا, جو کالا ہے اس کو کالا دکھائے گا, جو گورا ہے اس کو گورا دکھائے گا. یہ نور اللہ کی صفات ہیں. تو انسان کو یہ نظر پیدا کرنی چاہیے جو تقویٰ کے بغیر ہو نہیں سکتی, اور تقویٰ کی نظر ایسی واضح اور روشن ہو جاتی ہے کہ کسی کونے کی کوئی چیز اس سے پوشیدہ نہیں رہتی. اور اس کا نام حضرت صلی اللہ علیہ وسلم نے فراست رکھا. فراست کی پتہ نہیں کیا تعریفیں دنیا میں کی ہوں گی, مگر سب سے اعلیٰ اور سب سے روشن تعریف فراست کی یہ ہے کہ ہر چیز کو اس کے اپنے اصل اور صحیح حال کے اوپر دیکھ لے, اپنے مقام اور مرتبے کے مطابق, نہ اس میں مبالغہ ہو نہ کچھ کمی ہو. یہ صحیح فراست ہے, اور یہ اسی کو نصیب ہوتی ہے جو اللہ کے نور سے دیکھتا ہے. تو اعلیٰ اخلاق پیدا ہوں تو فراست کا پیدا ہونا بھی لازم ہے, اور فراست پیدا نہ ہو تو اعلیٰ اخلاق قائم نہیں ہو سکتے. اور اعلیٰ اخلاق فراست کا برعکس یہ ہے کہ انسان خدا کے نور سے نہ دیکھے. اور یہ روزمرہ کی جو پہچان ہے یہ اگر انسان ذرا بھی غور کرے تو کچھ مشکل نہیں ہے. ہر انسان اپنے متعلق غور کر کے دیکھ سکتا ہے کہ دیکھیں کتنا کس طرح اس کے جو قریب ہیں وہ سب اچھے ہو جاتے ہیں, جو اس کے دور ہیں اس سے دور ہیں وہ سارے برے ہو جاتے ہیں, اور کوئی شخص جو قریب تھا اگر کسی وجہ سے اس سے ناراض ہو گیا تو اچانک اس میں سب برائیاں آ جاتی ہیں. یہ اللہ کے نور سے دیکھنے والی بات نہیں ہے, یہ تعصبات کی دنیا ہے اور تعصبات کا نور سے کوئی تعلق نہیں ہے. تعصب کی رکھنا یہ بدخلقی کی بدترین قسموں میں سے ایک ہے. بس بات آپ کسی حوالے سے شروع کریں, کسی اصطلاح میں کریں, وہیں توحید پر ہی بات جا کے ٹوٹے گی. اگر آپ کے اندر تضادات ہیں تو آپ توحید سے دور ہیں, اگر آپ کے اندر تضادات ہیں تو آپ کا خلق خدا کے خلق سے دور ہے, اور اسی حد تک آپ کے اندر کمزوریاں اور بیماریاں اور نقائص پائے جاتے ہیں. جب تک آپ ان تضادات کو دور نہیں کرتے آپ کا توحید باری تعالیٰ سے تعلق قائم نہیں ہو سکتا, اور توحید کے بغیر آپ دنیا میں انقلاب برپا نہیں کر سکتے. بس خلق کی بلندی توحید ہی کا درخت کا دوسرا نام ہے. خلق توحید کی طرف لے کے جاتا ہے, اور توحید خلق میں ایک نئی جلا پیدا کرتی ہے, اور جب توحید کے اثر سے اخلاق ترقی کرتے ہیں تو کھرے کھوٹے کی تمیز تو رہتی ہے لیکن ناانصافی اڑ جاتی ہے, اور کھرے کھوٹے کی تمیز ہوتے ہوئے بھی ناانصافی کا ایک ذرہ بھی دخل نہیں ہوتا. جو جتنا کھرا ہے اتنا دکھائی دیتا ہے, جو جتنا کھوٹا ہے اتنا کھوٹا معلوم ہوتا ہے, اور ایسی صورت میں ایک عالمی تعلق کی بنیاد ڈالی جاتی ہے. اور حضرت صلی اللہ علیہ وآلہ وسلم کو جو کل عالم کے لیے رسول بنا کے بھیجا گیا ہے اس کا گہرا تعلق اس خلق سے ہے جو توحید کے نتیجے میں آپ کے وجود میں غیر معمولی طور پر سائیکل کیا گیا. ایک روشنی کا جہان آپ کے وجود میں سے پھوٹا ہے, اور وہ اللہ کا نور تھا, اور وہ نور تھا جو مشرق اور مغرب میں تمیز نہیں کرتا, جو شمال اور جنوب میں تمیز نہیں کرتا, دیکھتا سب کچھ ہے اور اپنی اصلی حالت پر ہر ایک چیز دکھاتا ہے, لیکن تعصبات سے پاک ہے. یہی وہ حقیقت ہے جس کو سمجھ کر اپنائے بغیر جماعت احمدیہ اپنے اعلیٰ مقاصد کو حاصل نہیں کر سکتی, اور جتنی جلد ہم انفرادی طور پر اپنے اندر یہ پاک تبدیلیاں پیدا کریں گے اتنی جلد ہم دنیا میں عظیم انقلاب برپا کرنے کی اہلیت حاصل کر لیں گے. اور اس کے بغیر وہ انقلاب ہونا نہیں ہے. جہاں مرضی آپ بیٹھے رہیں, جس مرضی تصور میں وقت گزاریں, انقلاب کے لیے تبلیغ ضروری ہے, اور بعض دفعہ تبلیغ سے کچھ بیتیں بھی ہاتھ آ جاتی ہیں, مگر وہ انقلاب نہیں کہلا سکتا جب تک آپ کا حسن خلق آپ کے پیدا کردہ نو مبائن میں سرایت کر کے ان میں بھی اسی حد تک اخلاقی انقلاب برپا نہ کر ہونا پیدا نہ کرنا شروع کر دیں. اس لیے اس پر بھی راضی نہ ہوں کہ آپ نے تبلیغ کی اور 1000 AMD ہو گئے یا 10000 AMD ہو گئے. تبلیغ کی روح خلق میں تبدیلی ہے, اخلاقی انقلاب ہے. اگر آپ کی تبلیغ سے آپ کا اخلاقی انقلاب جو پہلے آپ کے اندر برپا ہوا ہے دوسروں میں سرایت کر رہا ہے, اور اسی جذبے کے ساتھ ان کو اپنے وجود کی نئی شناسائی حاصل ہوتی ہے, اور اسی جذبے کے ساتھ وہ شناسائی اللہ کی شناسائی کے ساتھ ممتد ہو جاتی, امتزاج پکڑ جاتی ہے, اس کی ذات میں مل جاتی ہے, جب یہ ہوگا تو وہ حقیقی انقلاب کی بنیاد ہوگی. اگر یہ نہیں ہے تو یہی تعداد بعض دفعہ مصیبت کا موجب بن جاتی ہے. یعنی نام کے احمدی بن گئے ہیں اور ان کے اندر پاک تبدیلیاں نہیں پیدا ہو رہی, نتیجتاً یہ لوگ بجائے اس کے کہ آپ کے نام کے لیے عزت کا موجب بنے یا واقعتاً دنیا میں اسلامی انقلاب برپا کرنے کی راہ میں ایک مفید وجود ثابت ہوں, یہ برعکس نتیجہ ظاہر کرتے ہیں. وہ اپنی بدیوں کو آپ کے اندر داخل کرنے لگ جاتے ہیں. उनकी कमजोरियां आपके अंदर सराहत करने लग जाती हैं। आप उनको अगर इस तरह एक्सेप्ट कर लेते हैं, इस तरह उनको कबूल कर लेते हैं कि ठीक है नाम बदल लिया, अपने आप को एमजी कहने लग गए, तो यही काफी है। तो नतीजा ये निकलेगा कि जिन बुराइयों के साथ वो गैर एमजी थे या गैर मुस्लिम थे, उन्हीं बुराइयों के साथ सिर्फ लेबल ही बदला है ना, वो एमजी या मुस्लिम कहलाएंगे। तो जब आपने उनको इस हैसियत से कबूल कर लिया कि तुम्हारी बीमारियां अपनी जगह रहें, कोई फर्क नहीं पड़ता, तो उन बीमारियों को अपने वजूद में सरायत करने का मौका दे दिया आपने। और बाकी सब भी देखकर यही समझते होंगे कि हाँ बस सिर्फ नाम ही बदलना था ना, और क्या फर्क पड़ता था, वो नाम बदल गया। इसलिए हम भी इन्हीं बुराइयों के साथ रहकर इसी नाम के अंदर रह सकते हैं। तो ये जो मंतकी बहसें हैं, देखने में तो लगता है कि बड़ी नुक्ते से नुक्ता निकालकर मंतकी बहसें की जा रही हैं, मगर ये मंतकी बहसें नहीं हैं, बिल्कुल हकीकत है। वो शख्स जिसको अल्लाह से मोहब्बत है, अल्लाह से प्यार है, उसका खुल्क खुल्क खुदाबंदी बन रहा है, वो जब किसी में तब्दीली पैदा करता है तो राजी नहीं हो सकता जब तक कि उसके अंदर वैसी ही पाक तब्दीलियां पैदा ना हो जैसी उसके अंदर पैदा हो रही हैं। उन तब्दीलियों की तरफ नजर रखें, अपनी जात में निगरानी रखें कि आपके अंदर वो तब्दीलियां पैदा हो भी रही हैं कि नहीं, और जो अच्छी बात आपके अंदर पैदा हो रही है, जो अखलाक संवर रहे हैं, जिनको आप खुदा के फजल के साथ दावत अल्लाह के जरिए जमात में दाखिल करते हैं, लाजमन आपको देखना होगा कि उनमें भी वो पाक तब्दीलियां पैदा होती हैं कि नहीं। बस दरअसल हर मुबल्लिग जब तबलीग में कामयाब होता है तो उसका सफर खत्म नहीं होता, बल्कि उसके मुरब्बी के सफर का आगाज होता है। वो पहले मुबल्लिग बनता है, फिर उसे लाजमन मुरब्बी बनना होगा। अगर ये नहीं करेगा तो फिर उसे इस्तिग़फ़ार करनी चाहिए, क्योंकि हो सकता है उससे कुछ ऐसे नुकसानात जमात को पहुँचें कि उसमें वो भी ज़िम्मेदार हो। बस अल्लाह ताला हमें तौफीक अता फरमाए। ये जो बातें अखलाक के हवाले से मैं खोल खोल कर बयान कर रहा हूँ, जैसा कि मैंने आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की हदीस से साबित किया है, अखलाक कोई मज़हब से अलग हैसियत नहीं रखते। देहरियों ने भी महसूस कर लिया था कि अखलाक ही दरअसल वो हैं जो खुदा की हस्ती पे एतमाद की जान है। अगर अखलाक की तरफ दुनिया वापस लौटे तो लाजिम है कि वो खुदा की तरफ वापस लौटेगी, और खुदा से जो दूर जाएगा उसका बद अखलाक होना ज़रूरी है, ये भी अज खुद उन्होंने तस्लीम कर लिया। बस रूस में जो इनकलाब आखिर पर जिस नहज पर रवाना हुआ, उसे साबित कर दिया कि वो लोग जो अखलाक से आरी रहकर एक बेखुदा निज़ाम की हिफाजत का दावा लेकर उठे थे, वो किस बुरी तरह उसमें नाकाम रहे हैं। और अब वो इमारत मजीद मुनदिम हो रही है, मजीद इख्तलाफात बीच में पैदा हो रहे हैं। तो आपको आपकी जो रूहानी इमारत है उसकी बका और उसका इस्तेकाम अखलाक़ हसना पर मबनी है, उस हुस्ने खुल्क पर मबनी है कहना चाहिए, जो तौहीद ही का दूसरा नाम है। वो हुस्ने खुल्क जो तौहीद की तरफ लेके ले जाता है, और तौहीद उसके अंदर एक नई जिला दिखाती है और उसके अंदर नई कुव्वतें पैदा करती है। उस हुस्ने खुल्क को अपनाने की कोशिश करें, उसी की तरफ निगाह रखें, अपने घर में भी अपने माहौल में भी। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। मुझे लगता है कि अब जमात अहमदिया और इस्लाम की फतह के दिन बहुत करीब आ रहे हैं, मगर उससे पहले पहले जो कुछ हमें करना है, लाजिम है कि मैं आपको खोल कर दिखाऊं, ताकि फिर ये ना कोई कह सके कि हमें वक्त पर मुतनब्बी नहीं किया गया। अल्लाह हमें इसकी तौफीक अता फरमाए। الحمد لله نعمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر